लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता, महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारिएको कार्यक्रम महिला आवाजमा आउनुहोस्, स्वागत गर्छौं।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो साताको बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
मान्छे पनि कस्ता निर्दयी भएका होलान्। हरे राम राम राम,
के भयो र चम्बेली नानी?
अहिलेको युगमा पनि मान्छेलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने, गाली बेइज्जती गर्ने गर्छन्। पत्रिका पढ्दा त यस्तो दिक्क लाग्छ, यस्तो भोग्नेलाई कस्तो पीड़ा हुँदो हो। होइन, यस्ता निर्दयीहरूलाई ठेगान लगाउने कानून छैन र भन्या
छ नि। कसैले कुनै व्यक्ति उपर बोक्सीको आरोप लगाउने, गाली बेइज्जती गर्ने, सामाजिक बहिष्कार गर्ने, कुटपिट र सम्पत्ति हानि नोक्सानी गर्नु हुँदैन। यस्तो कार्य गरे गराएमा जरिवानाका साथै बढ़ीमा 15 वर्षसम्म जेल सजाय हुन सक्छ।
राष्ट्रिय महिला आयोग।
राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाजमा आज हामी राष्ट्रिय महिला आयोगले हिंसा विरूद्धकै अभियानमा केन्द्रित रहेर विभिन्न जिल्ला र प्रदेशमा अवलोकन तथा सचेतना कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा केन्द्रित भएर तयार पारेको सामग्री आजको कार्यक्रममा हामी यहाँहरूमा सुनाउँदैछौ।
अनि हाम्रो यो गाउँघरमा चाहिँ छोराहरूलाई बोर्डिङ स्कुल लाउने गर्छन्, छोरीहरूलाई सरकारीमा जाने गर्छन्, छोराहरूलाई 20-30 रुपियाँ बिहान स्कुल आउने बेला दिन्छन्, अझ फेरि दिउँसो टिफिन दिन जान्छन्। छोरी मान्छेलाई चाहिँ 10-20 रुपियाँ पनि खानु दिँदैनन्, न त स्कुलमा टिफिन नै दिन जान्छन्, न त के गर्न जान्छन्। के छोराले मात्र आमा बुबाको सुरक्षा गर्छ, छोरीले गर्दैनन्। हामीलाई यस लगानी गरेपछि हामी पनि बुढेसकालको लड्की बन्न सक्छौ। त्यसैले सबै अभिभावकलाई भन्न चाहन्छु, आफ्नो छोरा र छोरी बराबर हो। छोराले गरे जति माया छोरीलाई पनि गर्नु होला। एउटा छोरी बेटी बाहिरी सर्दा दुध दही माछा मासु पोषणयुक्त खानेकुरा दिनु होला।
यो जुन महिला हिंसा विरुद्धको जति पनि यहाँ कुरा उठे, जब मानसिक हिंसाका कुरा उठे, शारीरिक हिंसाका कुरा उठे, आर्थिक हिंसाका कुरा उठे, मनोवैज्ञानिक हिंसाका कुरा उठे, यौनजन्य हिंसाका कुरा उठे, र ती हिंसा पनि प्रथा र परम्पराका कारणले हिंसाको रूप पनि अहिले दोस्रो पिरियडमा त्यो पनि परिवर्तन हुँदै आइरहेको कुरा म तपाईँहरूको माझमा व्यक्त गर्न चाहन्छु।
तपाईँहरूले अहिले सुन्नु भएको यो आवाज राष्ट्रिय महिला आयोगले केही समय अघि मात्र बाजुरा जिल्लामा सम्पन्न गरेको हानिकारक अभ्यास विरूद्धको अन्तर्क्रियाका सहभागीहरूले व्यक्त गर्नुभएको हो। राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा विरूद्ध सचेतना खबरदारी पैरवीका विविध गतिविधि सँगै महिला अधिकार सशक्तिकरण र महिलाको न्यायमा पहुँचका लागि निरन्तर रूपमा आफ्नो भूमिका निर्वाह गर्ने क्रममा नै विभिन्न प्रदेश तथा जिल्लामा परम्परागत कुसंस्कार र हानिकारक अभ्यासको कारणले पर्न गएको असर र हिंसाका रूपहरू, स्थानीय तह र सरकारबाट भएका प्रतिकार र रोकथामका प्रयास, चुनौती र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित रहेर अवलोकन तथा सचेतना कार्यक्रमको आयोजना गरेको छ। सोही कार्यक्रममा केन्द्रित रहेर हामीले राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीसँग कुराकानी गरेका छौं।
यो सचेतना अभियानको क्रममा हामीले भनिसके 7 प्रदेशलाई चाहिँ कभर गर्ने हिसाबले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस प्रदेश र कोशी प्रदेश समेत हाम्रो चाहिँ आएको टिम पुगेको छ। त्यसमध्येमा म चाहिँ सुदूरपश्चिमको अछाम, बाजुरा र कर्णालीको दैलेख सुर्खेतसम्म म पुगे।
त्यसै गरी भूकम्प प्रभावित क्षेत्रहरूमा पनि पुग्नु भयो।
16 दिने अभियानभित्रै चाहिँ हामी पुग्न सकेनौं, तर त्यस पछाडि चाहिँ भर्खरै भूकम्प प्रभावित क्षेत्र जाजरकोट रुकुम पश्चिमको एउटा 8-20 नगरपालिकासम्म पनि हामी पुग्यौं। अब भूकम्पले प्रत्यक्ष रूपमा भौतिक क्षति पुगेको छ, त्यसै गरी चाहिँ मानवीय क्षति पुगेको छ। सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिकहरू, बालिका, किशोरीहरू अझ उहाँहरू झन जोखिमयुक्त अवस्थामा हुनुहुन्छ। हामीले लैंगिक पक्षबाट हेर्ने हो भने मनोसामाजिक समस्या चाहिँ बढ़िरहेको अवस्था हामीले महसुस गरेका छौं। त्यसै गरी चाहिँ अहिले एउटा भावनात्मक रूपमा, मानसिक रूपमा मान्छेमा परेको आघातले गर्दाखेरि लोग्ने मान्छेहरूले चाहिँ मदिरा सेवन गर्ने अनि घरका परिवारलाई, श्रीमती बाल बच्चाहरूलाई कुट्ने पिट्ने खालका घरेलु हिंसाका घटनाहरू पनि बढ्न थालेको हामीले देख्यौँ। सँगसँगै किशोरी बालिकाहरूपर चाहिँ विभिन्न किसिमका यौनजन्य दुर्व्यवहार डेढ महिनामा बढेका कुराहरू पनि हामीले अस्पतालको ओसीएमसी अनुगमन गर्ने क्रममा र अन्य विभिन्न ठाउँहरूबाट त्यस्तो कुराहरू थाहा पायौं।
तत्कालको लागि भूकम्प प्रभावित क्षेत्रमा चाहिँ महिला हिंसा, घरेलु हिंसा, विभिन्न किसिमका हिंसाहरूलाई न्यूनीकरण गर्नको लागि चाहिँ के उपाय अप्नाउनु पर्छ होला?
स्थानीय तह सरकार मार्फतै अझ ध्यान दिएर जानुपर्ने र महिलाहरूलाई चाहिँ मनोसामाजिक परामर्श, उहाँहरूलाई चाहिँ क्षमता विकासका तालिमहरू दिएर उहाँहरूलाई बिउ रकम उपलब्ध गराएर उहाँहरूलाई आत्मनिर्भरताका प्याकेजहरू पनि त्यहाँनिर दिनुपर्ने पनि हामीले आवश्यकता महसुस गरेछौँ।
अनुगमनको अनुभव कस्तो रह्यो?
सुदूरपश्चिम र कर्णाली हामी बेग्लै प्रयोजनले गएका थियौं। लैंगिक हिंसाको अवस्था कस्तो छ, त्यसका कारणहरू कस्ता छन्, रोकथामका प्रयासहरू विभिन्न सरकारवाला निकायहरूबाट कसरी भइरहेको छ, हामीले नीतिगत रूपमा कहाँ कहाँ कोअर्डिनेशन गर्नुपर्छ, ती ग्यापहरूलाई पहिलाएर सिफारिश गर्नुपर्छ भन्ने उद्देश्यले हामीले गरेका थियौं। त्यसरी गर्दाखेरि हामीले सोचेको भन्दा फरक खालको अवस्था छ। हामीले काठमाडौँमा बसेर उठाउने खालका लैंगिक हिंसाका प्रवृत्ति र त्यहाँ उठाउने खालका अलिकति केही फरक खालका छन्।
महिला हिंसाको अवस्था चाहिँ कस्तो पाउनु?
हिंसाको अवस्था चाहिँ, हिंसा भनेको चाहिँ भोगाई र अनुभूति हो। अब परम्परागत रूपमा त्यहाँ महिलाहरूले जसरी भोगिराख्नु भएको छ नि, उहाँहरूले चाहिँ यो त मेरो चाहिँ यस्तै हो, मैले महिला भएर बिहोर्ने नै यस्तै हो, झेल्ने नै यस्तै हो, भोग्ने नै यस्तै हो भन्ने खालको उहाँहरूलाई अनुभूति छ। यो हामी माथिको चाहिँ यो असमानता हो, विभेद हो, हिंसा हो भन्ने नै उहाँहरूले थाहा पाउनु भएको छैन। कुसंस्कारका कारणले गर्दाखेरि प्रत्यक्ष बाल बालिका, किशोरीदेखि लिएर वृद्ध महिलाहरूसम्मको जीवनमा पनि त्यसले असर पारेको छ। घरेलु हिंसा त्यहाँ सामान्य जस्तो छ, होइन? अझै पनि महिनावारी विभेदका कारणले उहाँहरूलाई चाहिँ शारीरिक, मानसिक रूपमा पर्ने कुप्रभावहरू पनि धेरै नै छ। यस्ता धेरै खालका कुराहरू छन्।
हजुर, तपाईँहरूले अनुगमनको क्रममा चाहिँ शारीरिक हिंसालाई बढी पाउनुभयो कि मानसिक हिंसालाई बढी पाउनुभयो?
अहिले शारीरिक र मानसिक दुवै खाले हिंसा चाहिँ सँगसँगै जस्तो देखिन थालेको छ। केही वर्ष पहिले धेरै शारीरिक हिंसाका कुराहरू हुन्थे, यौनजन्य हिंसाका कुराहरू हुन्थे, होइन? महिलाहरूलाई कुटपिट गर्ने, चोटपटक पुर्याउने खालका कुराहरू हुन्थ्यो भने अहिले चाहिँ गाउँ घर दूर दराजसम्म पनि सँगसँगै मानसिक हिंसा, भावनात्मक कुराहरूका कुराहरू नै आएका छन्। अपमानित व्यवहार गर्ने, दुर्व्यवहार गर्ने, हेला होचो गर्ने, त्यति बेला ती हेला होचो र दुर्व्यवहारलाई चाहिँ ममाथि भएको हिंसा हो, अत्याचार हो भनेर अनुभूति गराइसकेको थिएन। त्यसकारण त शारीरिक हिंसा मात्रै देखिन्थ्यो। अहिले यो आएको सचेतनाले गर्दाखेरि चाहिँ आफूमाथि भएको दुर्व्यवहार, आफूमाथि भएको तिरस्कार, आफूमाथि भएको विभेदलाई चाहिँ उहाँहरूले अनुभूति गर्न थाल्नुभयो। यो ममाथि अत्याचार भयो, ममाथि हिंसा भयो, प्रविधिको कारणले पनि त्यस्ता हिंसाहरू हुन थालेको छ। किनभने गाउँ गाउँमा अहिले त प्रविधिको प्रयोग हुन थालेको छ। त्यहाँबाट चाहिँ विभिन्न खालका मेसेजहरूबाट सामाजिक सञ्जालमा लेखिदिएर, होइन, जथाभावी बिजोत गराइदिएर उहाँलाई चाहिँ समाजमा अनुहारै देखाउन नहुने बनाइदिने त्यस्ता खालका घटनाहरू चाहिँ बढिरहेको कुराहरू चाहिँ हामीले अनुभूति गर्यौं।
हजुर, र यो सचेतना कार्यक्रमको मेन उद्देश्य के रहेको थियो?
अहिले समाजमा हामीले देखेको हिंसाका घटनाहरूलाई हेर्दाखेरि उजुरीमा महिलाको पहुँच पनि हुँदैन, उजुरी दिन गइसकेपछि फर्केर घरमा आउनका लागि वातावरण हुँदैन। अर्को त्यो चुनौतीलाई पनि सामना गर्छु भनेर उजुरी दिन गयो भने न्यायको सुनिश्चितता पनि हुँदैन। यी विभिन्न कारणहरूले गरेर उजुरी हुन सक्दैनन्। अझ जटिल कुराहरू, खास गरी यौनजन्य हिंसाका उजुरीहरू हत्तपत्त हुन्नन्, मानसिक हिंसाका उजुरी पनि हत्तपत्त हुन्नन्। अब घरेलु हिंसाका उजुरीहरू धेरै छन्, ती घरेलु हिंसाका उजुरीहरू हुँदाखेरि पनि ती घरेलु हिंसामा पनि उजुरी बमोजिम न्याय पाउन सक्ने अवस्था एकदम कम देखिएको छ। हरेक कुरा घरको घरमुली पनि पुरुष हुने, समाजको मुखिया पनि पुरुष हुने, राजनीतिक पार्टीको मूल नेतृत्व पनि पुरुष हुने र हरेक नीतिगत ठाउँमा पुरुषहरूको नेतृत्व भएको कारणले गर्दाखेरि जहिले पनि हिंसा भनेको चाहिँ सबलले कमजोर पक्षलाई हिंसा गर्छ। त्यसकारण यो हिंसालाई रोक्नको लागि हामीले महिला महिलालाई मात्रै सचेत गराएर हुँदैन, महिला महिलालाई मात्रै जागरूक गराएर अधिकारको समानताको कुरा सिकाएर हुन्न, हामीले हिंसा नै हुन नदिने वातावरण निर्माण गर्नको लागि प्रयत्नशील हुनु पर्यो। त्यो हुनको लागि पुरुषहरूलाई सहभागी गराउनु पर्यो, पुरुषहरू नै सचेत हुनु पर्यो, पुरुषहरूले नै यस्ता लैङ्गिक हिंसा विरुद्ध क्याम्पेनमा सहभागी भएर अभियानमा लाग्नु पर्यो, उहाँहरूले नै यो अभियानको नेतृत्व लिन पर्यो, उहाँहरू बुझ्नु पर्यो भनेर हामीले पुरुषहरू मेल इन्गेज गराउनको लागि पनि हामीले त्यहाँ रहनु भएर उहाँहरू सँगसँगै हामी चाहिँ प्रहरी प्रशासन न्याय सेवा सबै क्षेत्रको व्यक्तित्वहरूसँग बसेर यसको बारेमा अन्तर्क्रिया गरेर उहाँहरूलाई महसुसीकरण गराएर यो अभियानमा हामी लाग्नुपर्छ भन्ने गराउनु हाम्रो उद्देश्य हो र हामीले त्यसै गरी कार्यक्रम पनि गरेका छौँ। र महिनावारी विभेदकै कुरा भयो नि, महिलाले मात्रै मलाई विभेद भयो, मलाई गाह्रो भयो, म छाउगोठ जान्न, म छोरीलाई छाउगोठ पठाउँदिन भनेर त्यो कुरा गाह्रो हुन्छ, तर घरको पुरुषले भनिदिनु भयो भने त्यही कुरा, यो केही होइन, यो प्रजननको कुरा हो, यस्तो कुरालाई सफा सुग्घर गरेर राम्रोसँग चाहिँ खानेकुराहरू खाएर आराम गरेर बस भनेर घरको पुरुषले भनिदिनु भने यो कुरा चाँडै समाधान हुन्छ। यो अभियानमा चाहिँ पुरुषलाई केन्द्रित गरेका छौँ।
उच्च स्थानमा रहनुभएका पदाधिकारीहरूको यस सचेतना कार्यक्रमप्रति धारणा के रहेको छ त, कस्तो पाउनु भयो तपाईँले?
कम्तीमा पहिले चाहिँ यस्ता लैङ्गिक हिंसाका कुराहरू सुन्न चाहिँ अस्वीकार गर्ने, छलफलमा नआउने, बहसमा नआउने त्यस्तो खालको अवस्था थियो भने अहिले चाहिँ सबै ठाउँमा यो हिंसा हो, यो हिंसा हुनु हुँदैन, हिंसा सहनु हुँदैन, हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने खालको एउटा सैद्धान्तिक स्वीकारोक्ति चाहिँ भएको छ होइन। तर के भन्दाखेरि अब यो त व्यवहारिक कार्यान्वयनको कुरा भयो, त्यसकारण महसुसीकरण गराउनु र महिलाहरूको क्षमता अभिवृद्धि गराउनु ठूलो कुरा हो। त्यसैले हामीले स्थानीय तहलाई हामीले लैङ्गिक उत्तरदायी बजेट मार्फत महिलाहरूमा सचेतना, महिलाहरूमा जागरूकता, महिलाको शिक्षा, महिलाको चाहिँ सिपको तालिम, महिलाको क्षमता अभिवृद्धि र महिलाहरूलाई उत्पादनमा जोड्ने, आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू पनि तय गरिदिनु हुनको लागि त्यस्तो खालका कुराहरू मार्ग निर्देशन र सिफारिस गरेका छौँ। नीति मात्रै बनाएर सम्भव हुँदैन, त्यसलाई साँच्चीकै व्यवहारिक कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई पनि हामीले घचघचाउनुपर्छ। स्थानीय सरकारै त्यसका लागि चाहिँ बढी जवाफदेही, उत्तरदायी हुनुपर्छ, तदारुकता हुनुपर्छ भन्ने कुरा नै हामीले धेरै त्यस्तो खालको पैरवी हामीले गरेका छौँ।
र अन्त्यमा हाम्रो रेडियो नेपाल सुनेर बस्नुभएका आदरणीय हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
राष्ट्रिय महिला आयोग देशभरिका महिलाहरूको एउटा अभिभावकीय भूमिका निर्वाह गर्ने एउटा संवैधानिक आयोग हो। कानूनले, संविधानले प्रदत्त गरेका महिलाका अधिकारका कुराहरू, समानताका कुराहरू छन्, सशक्तिकरणका कुराहरू छन्, त्यो बारेमा सबै दिदीबहिनीहरूले थाहा पाउनुपर्छ, जागरूक हुनुपर्छ। संविधान प्रदत्त अधिकारहरू लिनको लागि उहाँहरूले आफ्नो क्षमताको विकास गर्नुपर्छ, आफू तदारुक हुनुपर्छ र राज्यबाट महिलाहरूका लागि भनेर विशेष रूपमा प्रदान गरेका सेवा सुविधाहरू छन् ती बारेमा पनि सूचना र जानकारी लिनुपर्छ। अधिकार प्रयोग गर्ने क्रममा कहीँ कतैबाट हस्तक्षेप भयो, हिंसा भयो भने त्यसलाई कारवाही गराउने प्रक्रियामा उहाँहरू अग्रसर हुनुहोस्, म यही उहाँहरूलाई सन्देश दिन चाहन्छु सम्पूर्ण आमा दिदी बहिनीहरूलाई। र त्यसका लागि राष्ट्रिय महिला आयोगले सञ्चालन गरेको खबर गरौं 1145 हेल्पलाइनमा पनि उहाँहरूले खबर गर्न सक्नुहुन्छ। न्यायको बाटो देखाइदिने कुरामा हामीले भूमिका निर्वाह गर्नेछौँ।
महिला आवाज कार्यक्रम सुनिरहनु भएको यहाँहरूमा जाँदा जाँदै लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत आज हामीले कास्की जिल्लाको संचारकर्मी जमुना वर्षा शर्माको विचारलाई लिएका छौं।
अब हामीले समाजलाई सुसंस्कृत सुसभ्य बनाउनका लागि चाहिँ केही मूल्य मान्यता हाम्रा छन्, ती मूल्य मान्यताहरूलाई चाहिँ जोड़ दिनु पर्यो, नैतिक शिक्षामा जोड़ दिनु पर्यो, अनुशासनमा जोड़ दिनु पर्यो। भरे घरमा अलिकति अबेला छोरी आई भने चाहिँ आमाको मन ढुकढुक ढुकढुक गरिरहेको हुन्छ, कहाँ गई बेलासम्म छोरी आइने कतै केही पो भन्ने हुन्छ, तर त्यति नै बेला छोरा बाहिर गइरहँदाखेरि त्यो आमालाई त्यस्तो हुँदैन, किनकि छोरी जाँदा बलात्कारमा पर्छ कि भन्ने डर हुने आमालाई मेरो छोरा पनि बलात्कारी हुन्छ कि भन्ने त्रास चाहिँ अझै बढ्न सकेको छैन, छोरीमाथि मात्रै आशंका बढ़िरहेको छ होइन। त्यसकारणले यी कतिपय कुराहरूलाई चाहिँ हामीले परिवारबाटै समाजबाटै एउटा शिक्षाबाटै सानैदेखि नै यो खालको हामीले वकालत गर्दै गयौं र उनीहरूलाई यो खालको हिसाबले सिकाउँदै गयौं भने छोरा छोरी दुवैलाई एक पछिलाई मात्र होइन छोरालाई पनि भोलि यो हुँदा यस्तो हुन्छ है भनेर सानैदेखि सिकाउँदै लयौं भने केही न केही हिसाबले कमी हुन्छ कि।
लैंगिक विभेद र हिंसाको कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ हो भने मनोपरामर्शको लागि, सल्लाह सुझाव र न्यायको लागि, सहयोग र साथको लागि राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ।
कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईहरूले पठाउनु भएको जिज्ञासा प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौ।
यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रमा ढुंगानासँगै म चन्दा विष्ट पनि विदा माग्छु। पुष महिनाको 26 बिहिबार बिहान 7:40 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि भने कार्यक्रम महिला आवाजबाट विदा माग्छौ। नमस्कार, शुभ दिन।